नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। आजदेखि सरकारले शैक्षिक सत्र 2082 को विद्यालय भर्ना अभियान शुरू गरेको छ। विशेष गरी भर्ना अभियान शुरू भए पनि यति बेला शिक्षकहरू विभिन्न माग राखी आन्दोलित छन्, जसका कारण चाहिँ विद्यालय भर्ना अभियान प्रभावित हुने देखिएको छ। 70 लाख बालबालिकाको भर्ना तथा पढ़ाई यो शिक्षकको आन्दोलनले प्रभावित हुने देखिएको छ। यसरी भर्ना अभियान सञ्चालन शुरू सरकारले गरिरहँदा शिक्षकहरू आन्दोलित हुनुले विद्यालय जानुपर्ने उमेरका बालबालिकाहरू विद्यालय नपुग्ने हुन् कि उनीहरू विद्यालयसम्म उनीहरूको पहुँच नपुग्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ। शिक्षकहरू आन्दोलनमा भइरहने यता विद्यालय भर्ना अभियानका रूपमा मात्र सञ्चालन हुनुको अर्थ पनि रहेन। जबसम्म विद्यालयमा शिक्षकहरू फर्कने वातावरण बन्छ र उनीहरू विद्यालय फर्किन्छन्, तब मात्र विद्यालय भर्ना अभियानको सार्थकता रहन्छ। आज हामी आजदेखि शुरू भएको विद्यालय भर्ना अभियान सँगै शिक्षकहरूको आन्दोलनका कारण प्रभावित भएको यो अभियान कसरी सञ्चालन गर्न सकिन्छ, शिक्षकहरूको आन्दोलन कसरी अन्त्य गर्न सकिन्छ लगायत समग्र शैक्षिक अवस्था, मुलुकको शैक्षिक अवस्थाका बारेमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ पूर्व शिक्षा सचिव खगराज बराल। बरालज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार हजुर।
अब एकातिर आजदेखि विद्यालय भर्ना अभियान शुरू भएको छ, यो नियमित वार्षिक क्यालेण्डरमा हुने गर्छ, यो वार्षिक कार्यक्रम नै हो। अर्कोतर्फ यति बेला शिक्षकहरू आन्दोलनमा छन् विभिन्न माग राखेर, अब यसलाई चाहिँ कसरी अब विद्यालय भर्ना अभियान अगाडि बढ़ाउनु पनि छ र शिक्षकहरूलाई विद्यालयमा फर्काउनु पनि छ, अब यसलाई कसरी सँगै लान सकिन्छ?
अब यो वास्तवमा विद्यार्थी भर्ना अभियान हामीले 2060 सालबाटै शुरू गरेको अभियान हो। यो अभियानले सकारात्मक संकेत पनि देखाएका छन्। भलै कति विद्यार्थीहरू कक्षा एकमा भर्ना भएका 10 सम्म पुगेनन् भन्ने पनि अर्को पक्ष छ। तैपनि भर्ना अभियानबाट हाम्रो तत्कालीन अवस्थामा भएको प्राथमिक शिक्षाको त्यतिखेर प्राथमिक शिक्षा भने 1.5 हो, 1.5 को त भर्ना दर खुद भर्ना दर जम्मा 80 थियो, त्यो 80 चाहिँ अहिले झन्डै 94% अब आधारभूत तहकै पुगेको छ। अहिलेको तथ्याङ्कले आधारभूत भनेको 1.8 हो, 1.8 यत्रो हामीले चाहिँ 94% चाहिँ विद्यार्थीहरू 1.8 यो टोटल 1 र 8, 1 देखि 8 को हो। कक्षा 1 मा भर्ना हुने त हामी 100% भर्ना गर्ने भनेरै यो अभियान चलाएको हो। अब यो अभियान चाहिँ वास्तवमा सबैको पवित्र काम हो, पुण्य काम हो। अब विद्यालय शिक्षाबाट एउटा महत्त्वपूर्ण कुरा के छ भने यो हाम्रो अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 जारी भइसकेपछि त्यसको दफा 19 एउटा कस्तो कुरा लेखिदिएको छ भने 2085 साल वैशाख 1 गतेदेखि यी कामको लागि आधारभूत शिक्षा पुरा नगरेको मान्छे योग्य हुँदैनन्, ती नागरिक योग्य हुँदैनन् भनेर लेखिदिएको छ। यो त बडो गम्भीर कुरो छ। त्यसले गर्दाखेरि हाम्रा भोलि चाहिँ अब के यो अब यो फन्डामेन्टल राइट हो आधारभूत शिक्षा भन्ने, तपाईँको हाम्रो अहिले आधारभूत शिक्षा संविधानले नि के भन्यो भने आधारभूत तथा अनिवार्य शिक्षा को बारेमा चाहिँ आधारभूत शिक्षा अनिवार्य पनि हो, निशुल्क पनि हो भन्यो। अब यो चाहिँ फन्डामेन्टल राइट हो। अब हामी सिआरसी चाइल्ड कन्भेन्सन अफ चाइल्ड राइट भनेर बाल अधिकार महासन्धि भन्छौँ, त्यसले पनि हामीले पक्ष राष्ट्र हो। अब तपाईँको प्राथमिक शिक्षा चाहिँ अनिवार्य निशुल्क गर्नुपर्छ भन्ने त तपाईँको ह्युमन राइट डिक्लेरेसन 1948 पनि उल्लेख छ र हामी त्यसको पक्ष राष्ट्र पनि हो। त्यसले गर्दा सबै बालबालिकाहरूले आधारभूत शिक्षा पाउनुपर्छ र तिनीहरू विद्यालय ल्याउने भनेको तोकिएको उमेरको बच्चाहरू स्कुल भर्ना हुनुपर्छ। त्यही भर्नाको लागि हामीले त्यही सबै शिक्षा भन्ने जुन अभियान थियो विश्वव्यापी, त्यो अभियान अन्तर्गत यो विद्यार्थी भर्ना अभियान त्यसलाई स्वागत कार्यक्रम भन्ने पनि स्वागत कार्यक्रम भन्ने शब्द पनि थपिएको थिए। अब अहिले यो कामको लागि अब नेपाल सरकारले अथवा सरकारले सबै बालबालिकाको लागि विद्यालय सहभागिता गुणस्तरीय शिक्षा प्राप्ति सुनिश्चितता जुन स्लोगन सहित आएको छ, अब तपाईँले भन्नुभयो हामीले पनि देखिरहेछौँ, अब शिक्षकहरू आन्दोलनमा सडकमा उता भर्ना अभियान सुरु भएको छ, फेरि अहिलेसम्म हाम्रोमा जुन पहिलाको बिचको 10 वर्ष द्वन्द्वमा पनि प्रायः हाम्रो एकाडेमिक इयर लस भएको छैन, त्यो कोभिडको टाइममा पनि हामीले एकाडेमिक इयर चाहिँ एडजस्ट गरेका छौँ, त्यसले गर्दाखेरि यो आन्दोलनले एकाडेमिक इयर तपाईँको प्रभावित हुनु भएन, भर्ना विद्यार्थी भर्ना पढ्न पाउने उनीहरूको अधिकारलाई पनि उहाँहरूले चाहिँ के अरे त्यो ग्यारेन्टीलाई पनि सम्मान गर्नुपर्छ, अब यो शिक्षकहरू सडकमा विद्यार्थी वा अभिभावक आफ्नो छोराछोरी लिएर स्कुल भर्न जाँदाखेरि त स्कुलमा कोही पनि भएन भर्नै भएन, अहिले पाठ्य पुस्तक वितरण पनि गर्ने हो उहाँहरूलाई, कतिपय चाहिँ तपाईँको छात्रवृत्ति वितरण गर्ने पनि कार्यक्रम हुन्छ भनेपछि यो यसको मध्यम बाटो चाहिँ खोज्नुपर्छ, सरकार र तपाईँको आन्दोलनरत शिक्षकहरू बिच मध्यम बाटो खोज्नुपर्छ, र मैले अलिक केही दिन अगाडि पनि भनेको थिएँ वार्ताको विकल्प छैन, वार्ताको विकल्प छँदै छैन, अन्तिममा आएर बसेर फेरि सहमतिमा गएर फेरि वार्तै गर्ने, त्यो बेलासम्म हाम्रो कति गुमेका कुराहरू त फेरि फिर्ता हुँदैन कतिपय कुराहरू, त्यसले गर्दाखेरि वार्तालाई पनि लैजाने र उहाँहरूको चाहिँ मागहरू चाहिँ छन्, ती मागहरूमा कतिपय मागहरू कस्तो छ भने शिक्षा मन्त्रालय र अर्थ मन्त्रालय बसेरै टुङ्गाइदिन सक्ने माग पनि छन्, त्यसपछि मन्त्री परिषदबाट निर्णय गरेर टुङ्गाउन सकिने माग पनि छन्, र कतिपय मागहरू ऐनसँग सम्बन्धित छन् र ऐन चाहिँ अब संसदको विषय समितिमा गएर उपसमितिले छलफल गरिरहेछ र त्यसलाई उहाँहरूले केही समय धैर्य गरेर पनि जान सकिन्छ, तर वार्तै सुरु भएन अनि उहाँहरूको त्यो माग पुरा गर्ने कुराहरू कहिलेकाहीँ के हुन्छ भने वार्तामा नबस्दै माग पुरा गर्न सकिने कुराहरू सरकारले अथवा मन्त्रालय अर्थ मन्त्रालय निर्णय गरिदिएर वार्ताको वातावरण बनाउनु पर्ने अवस्था पनि आउँछ, र उहाँहरूलाई ल तपाईँहरूले यति गर्नुभयो अब हामी वार्तामा बसेर अरू काम चाहिँ वार्ता पनि गर्दै जाने संसदीय प्रक्रिया पनि अगाडि बढाउँदै जाने भन्ने कुरामा चाहिँ कम्प्रोमाइज चाहिँ गरिदिनुपर्छ, किन यो पहिले कहिलेकाहीँ चाहिँ सहजकर्ता सहजीकरण गरिदिने 66 सालको शिक्षकहरूको आन्दोलनमा हाम्रो मलाई लाग्छ त्यतिखेर शुद्धि के अरे चरण प्रसाई जस्तो लाग्छ सहजीकरण गरिदिनु भएको थियो, उहाँले 3 जना मन्त्री पनि हुनुहुन्थ्यो, हामी त सरकारी वार्ता टोलीको सपोर्टरमा बसिरहेको थियौँ, 3 मन्त्री नै हुनुहुन्थ्यो वार्तामा, अब तपाईँको चाहिँ कुन स्तरको भन्दा 75 सालको उहाँहरूको त्यो आन्दोलनमा म थिएँ सरकारको तर्फबाट वार्ता टोलीको संयोजक शिक्षा सचिवको हैसियतमा, अब उहाँहरू चाहिँ कुन किसिमको कुन तहको वार्ता गर्ने वार्तामा आउनुपर्छ र अब यो सकिने तुरुन्तै 2-3 किसिमले वर्गीकरण गर्नु पर्यो मागलाई, तत्कालै गर्न सकिने मागहरू चाहिँ मैले 1-2 त्यहाँ भनेको नि थिएँ, जस्तै उहाँहरूको ग्रेड समायोजनको छ त्यो त अर्थ मन्त्रालय र शिक्षा मन्त्रालय बसेर नै सकिन्छ, त्यसमा कुनै छैन, अब उहाँहरूको चाहिँ मर्यादा क्रमदेखि लिएर अनेक जुन छन् ती कुराहरू गर्न सकिने हुन, अब यसमा चाहिँ धेरै मागहरू धेरै भनेर सबै मागहरू उहाँहरूको सङ्घीय सरकारसँगै जोडिएका छन्, अब त्यो ऐनसँग जोडिएको छ, संसदले पारित गर्नुपर्ने ऐनसँग, अब यो भर्ना अभियानमा तपाईँको चाहिँ लोकल स्टेक होल्डरको रूपमा हाम्रो स्थानीय तह पनि छ, वडाहरू छन्, अब तपाईँको चाहिँ हाम्रो सरकारी निकायहरू पनि छन्, अब यो सबैले पहल गर्न सबैको पनि सहजीकरणमा पहल गर्नुपर्ने अवस्था छ, अब यो नभइकन उहाँहरू विद्यालय फर्किनु नफर्किँदासम्म त मैले त के सुनेको भने हिजो त अब प्रधानाध्यापकहरूलाई अब महासङ्घले अब बोलाउँदैछ भने प्रधानाध्यापक त्यहाँको त एक्जिक्युटिभ चिफ हो नि, एक्जिक्युटिभ चिफै नभएपछि त झन् अप्ठ्यारो पर्छ नि, त्यसले गर्दा यसलाई जतिसक्दो छिटो वार्ताको माध्यमबाट अब काम पनि हुने उहाँहरूको मागको छलफल पनि हुने भनेर उहाँलाई विश्वासन लिने वातावरण बनाउनुपर्छ जस्तो लाग्छ मलाई।
अब शैक्षिक सत्र सुरु भइसकेको छ, अब अहिलेको सन्दर्भमा चाहिँ शैक्षिक क्षति नहुने गरी आफ्नो माग एकातिर राख्ने र सँगै विद्यालय भर्ना अभिवाद यो अभियान पनि सफल बनाउने विद्यार्थीहरू भर्ना दिने प्रक्रिया पनि अगाडि बढाउनका लागि शिक्षकहरूले सहयोग गर्नुपर्छ, अब यो अवस्थामा अलिकति शिक्षकहरू संवेदनशील नदेखिएको हो कि अब यसमा राज्य पक्षले पनि सरकारले पनि वार्ता त गृह कार्य त एक हिसाबमा गरि नै रहेको छ। अब यो हिसाबमा शिक्षकहरू यही हडतालमा रहिरहँदा त विद्यालय खाली हुने भयो, भर्ना अभियान प्रभावित हुने भयो, यो सन्दर्भमा चाहिँ अलिक शिक्षकहरूमा संवेदनशीलता नदेखिएको हो के लाग्छ?
अब यो तपाईँको पन्ध्र यो वैशाख 15 त हाम्रो भर्ना 2 हप्तासम्म भर्नाको प्रक्रिया रहन्छ, त्यसले गर्दा पठन पाठनको कामलाई त्यति यसले चाहिँ अप्ठ्यारो पार्दैन। अब 15 पठन पाठन सुरु हुन्छ। अब यो विद्यार्थीहरू नयाँ बच्चाहरू एक कक्षामा भर्ना हुने आउने बच्चालाई त यो विद्यालय रमाइलो एकदमै उनीहरू खुसी हुने खालको वातावरण बन्यो भने नै उनीहरू टिक्छन्। हामी त यहाँ भर्ना मात्रै गर्ने अनि नटिक्ने, अब नटिक्ने त हामीले देखिरहेछौँ कि यहाँ मैले एउटा डाटा पनि हेरेको थिएँ, 2012-13 कक्षा एकमा 12,76,000 भर्ना भएको रहेछन् र 22-23 ती 10 कक्षा पुग्छन्, 10 वर्षमा ती पुग्दा 5,13,600 मात्रै बाँकी रहे ती बच्चाहरू, कक्षा 10 पुग्दाखेरि 60% बच्चाहरू बिचमा हराए भनौँ, कता गए ती 7,65,400 त 10 आइपुगेनन्। भनेपछि भर्ना गर्ने मात्रै ठुलो कुरो भएन, अब भर्ना हुँदाखेरि स्कुलमै त्यस्तो खालको वातावरण बनेन, बच्चाहरू खुसी हुने वातावरण बनेन भने त फेरि विद्यार्थीहरू त फेरि टिकाउन हामीले सक्दैनौँ। त्यसले गर्दा शिक्षकहरू असंवेदनशील भनेर भन्न मिल्दैन। कुरा के हो भने अब विद्यार्थी उहाँहरूले म्यानेज गर्ने हो भने तपाईँको चाहिँ उहाँहरूको आन्दोलन पनि चलिरहेको छ, विद्यालयका सबै शिक्षकहरू यो भर्ना अभियान गर्न त थुप्रो के अरे जनशक्ति त आवश्यक पर्दैन, अब त्यहाँ कर्मचारी हुन्छ, तपाईँको शिक्षकहरू हुनुहुन्छ, कुनै भर्ना अभियानमा गर्ने आलो पालो गरेर पनि उहाँहरूले आफ्नो माग पनि उहाँहरूको अब त्यो यत्रो दिन लागेपछि उहाँहरूको मागलाई हामीले केही पनि होइन भन्न त मिल्दैन। सरकारले पनि पुरा गर्छु वार्तामा आउनुहोस् भनिरहेछ, मलाई लाग्छ उहाँहरू कहिलेकाहीँ के भने आन्दोलन गर्नेले एउटा दबाब सिर्जना गर्ने कुरो पनि हुन्छ र उहाँहरूले इन्फर्मल्ली मलाई लाग्छ उहाँहरू इन्फर्मल वार्तामा त हुनुहुन्छ जस्तो लाग्छ, मलाई ठ्याक्क त भन्न सक्दिनँ मैले, किनभने विभिन्न चरणमा उहाँहरूको चाहिँ के अरे तपाईँ इन्फर्मल सेटिङ पहिला एकैचोटि त वार्ता भन्दा पहिला क्लाइमेट सेटिङमा हुनुहुन्छ, अब उहाँहरूको चाहिँ दुई तिनचोटि पनि बस्नुभयो भन्ने सुने मैले, सायद होला सुखस्तो कुरा आउला, अब यो उहाँहरूले पनि यो कुरालाई संवेदनशील रूपमा लिनुभएको छ होला, किनभने विद्यार्थी भनेको त के अरे उहाँहरूको पनि उति नै प्यारो के अरे स्रोत हो नि त, त्यसले गर्दा यसमा समस्या छिटै निस्केला जस्तो लाग्छ मलाई।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा आजदेखि शुरू भएको विद्यालय भर्ना अभियान र अहिले शिक्षकहरूले गरिरहेका विभिन्न आन्दोलन र यसले पार्ने प्रभाव र समग्र शिक्षाको सन्दर्भ जोडेर हामी पूर्व शिक्षा सचिव खगराज बरालसँग कुराकानी गरिरहेका छौं। अब विद्यालय भर्ना अभियान कै प्रसंग जोडौं, 2060 सालदेखि यो अभियान शुरू भएको हो र अहिले 72 आइपुग्दा यहाँले उल्लेख गरे जस्तै 94% चाहिँ यसमा सफलता प्राप्त भएको छ भनौं, अथवा विद्यालयको पहुँचमा चाहिँ 94% बालबालिका छन्। अब यो सन्दर्भमा हामी यतिका वर्षसम्म यो अभियान शुरू भएको, अब अहिले पनि विद्यालयमा बालबालिकाहरू जानका लागि यो भर्ना अभियान नै आवश्यक छ कि उनीहरू स्वतस्फूर्त विद्यालय जाने वातावरण बनेको छ कि, यसको समीक्षा गर्दा कसरी?
अब यसमा एकदम सही कुरा गर्नुभयो। अब हामीले भर्ना अभियान 2060 त्यो सबैका लागि शिक्षा मार्फत हामीले 100% तपाईँको स्कुल लेभलको जुन बेसी प्राइमरी लेभलको स्कुलमा ल्याउने भर्ना गर्ने भन्ने जुन अभियान चलायौँ त्यो अभियान अहिले 82 आइपुगेको छ। यो हिसाबमा पनि त लामै अवधि भएको छ हेर्नुहोस् है, झन्डै अब 22 त भयो। अब यो तपाईँको चाहिँ सधैँ यो रिचुअल टाइपको भर्ना अभियान भनेर भर्ना त सधैँ नै हुन्छ, तपाईँ हामी पढ्दा पनि भर्ना चाहिँ त्यतिखेर पुसमा पुसबाट हुन्थ्यो, पछि एकाडेमी यस चेन्ज हुँदा भर्ना हुन्थ्यो, सधैँ यो रेगुलर प्रोसेसै हो। तर हामीले खोजेको जो विद्यार्थीहरू बालबालिकाहरू स्कुल आएका छैनन्, आउट अफ स्कुल विद्यालय बाहिर छन्, तिनलाई भित्र ल्याउनको लागि अभियान चलाउन खोजेको हो। तर अब यो सबै ठाउँमा एउटै किसिमले अभियान चाहिँ प्रभावकारी हुँदैन हेर्नुहोस्, किनभने हामीलाई अब विद्यालय नआएका त्यो हामीले त्यो हार्ड कोर ग्रुप भन्छ अथवा त्यस्तो खालको जोखिममा रहेका जुन अब समुदाय छन् अथवा तपाईँको शिक्षाको हिसाबले अथवा आर्थिक हिसाबले विपन्न गरिबी अथवा भौगोलिक विकटता अथवा तपाईँको चाहिँ यो के अरे यो जुन हाम्रो के भन्छ स्लम एरिया भनौँ नि अब यो काम गरेर खाने श्रम क्षेत्रका अथवा सुकुम्बासी बस्तीका बालबालिकाहरू जो विद्यालय आएका छैन तिनलाई चाहिँ हामीले चाहिँ मुख्य केन्द्रित गरेर अभियान चलाउने पर्छ वास्तवमा तिनलाई ल्याउने यो त ल्यायो भने यो 6% जुन बाहिर बेसिक 1-8 बाहिर छ भनिएको छ त्यो बच्चाहरूलाई हामीले ल्याउनलाई अभियान चलाउन खोजे हो गर्नुपर्ने नि त्यही हो. अब ओभरअल चाहिँ तपाईँको सुरुमा यस्तो हुन्छ नि पर्यटन वर्ष भन्यो भने पहिलो एयरपोर्टमा आउनेलाई पहिलो यात्रुलाई चाहिँ माला लाएर फुल दिएर स्वागत गरे यस्तै त्यो सामान्य आइरहने बच्चा अब त त्यो घरको बच्चा हाम्रो घरको स्कुलमा आउँछ भन्नेलाई त्यो सचेत भएको समुदाय जसले आफ्ना विगत पनि पठाएको थियो नयाँ बच्चा पनि पठाउँछ तिनलाई खासै त्यति धेरैले प्रभाव पार्ने कुरो होइन आउँछन् नि ती आउनै पर्छ आउँछन् नै तर जो समुदायको बच्चाहरू विद्यालयमा आएका छैन हो त्यो समुदायमा पुग्नु पर्यो यसले गर्दा पकेट क्षेत्रै हामीले खोजेर जानुपर्छ. अब तपाईँको मेरो गाउँ छ पोखराको 22 नम्बर त्यहाँ यसरी अभियान थुप्रै घर घरै जानुपर्ने अभियान जस्तो लाग्दैन किन सबै त्यहाँ मान्छेले आफ्नो बच्चाहरू पठाएका छन् भने जुन समुदायको बच्चाहरू जस्तै हामीले चेपाङ बस्तीको कुरा हुनसक्छ होइन मुसर बस्तीको कुरा हुनसक्छ हामीले त्यो जुन जुन गरिबी क्षेत्र छ जुन जुन चाहिँ अलिकति चेतनामा अलिकति पछाडि छन् अथवा जुन जुन चाहिँ भूगोलले पनि साह्रै विकट छन् र जुन आम समुदायको सम्पर्कमा छैन ती ती क्षेत्रका बच्चाहरू हाम्रो चाहिँ विद्यालय बाहिर छन् हेर्नुहोस् यसमा धार्मिक अल्पसङ्ख्यक पनि हुन सक्छन् कहिलेकाहीँ तपाईँको शरणार्थीहरू पनि हुन सक्छन् तपाईँको कहिलेकाहीँ यो त के अरे एचआइभी एड्सबाट प्रभावित का बालबालिका हुन सक्छन् अनि चरम गरिबीमा परेकाको बालबालिका हुन सक्छन् ती बच्चाहरू यत्तिकै हामीले अहिले विद्यालय आउनु तपाईँलाई के अरे फिस लाउँदैन निशुल्क छ अनि किताब हामी फेरिदिन्छौँ अनि त्यहाँ दिउँसो खाजा पनि दिन्छ भनेर मात्रै आउँदैन हेर्नुहोस् यसमा वास्तवमा अवसरको मूल्य पनि छ अर्को त्यसलाई हामीले अपर्च्युनिटी कस्ट भन्छौँ. बालबालिकाहरूले घरमा काम गरिदिएर अथवा केही सहयोग गरिदिएर आमा बाबाले फुर्सद पाएर श्रम गर्न जानेर कमाएर ल्याएर बेलुका बिहान खान पर्ने जुन समुदाय अथवा परिवार छ त्यसले त बालबालिकालाई स्कुल पठायो भने त ऊ घरमा बस्नुपर्छ भाइ बहिनी हेर्न उसले छोराछोरी अलिक ठुलोले भाइ बहिनी हेरिदियो भने उनीहरू काममा जान पाउँछन् काममा जान नपाए फेरि तिनीहरूको बिहान बेलुका खानेकुरो पनि हुँदैन भन्ने त्यस्तो गरिबी चरम गरिबीका अवस्थामा पनि छन्. जस्तै अब तपाईँको इँटा भट्टामा काम गर्ने अनि अर्को यो घुमन्ते हुन्छन् नि सिजनल कामदारहरू उनीहरूले सँगसँगै आफ्नो बच्चा पनि लिएर हिँडिदिन्छन् क्या. त्यसैले यो मैले अघि नै भने तपाईँको चाहिँ 7 लाख बच्चा चाहिँ एसईमा समावेश भएर 1 भर्ना भयो क्या 10 पुग्दा 7 लाख बच्चा कहाँ गयो भन्दा यस्तै यस्तैमा घुमिरहन्छन् क्या बच्चा. यो खालको अब त सिमानाको बच्चाहरू हेर्नु अब यो तपाईँको सिमाना क्षेत्रमा के हो भने सिजनल काम गर्नु के अरे अब अर्को देशमा जाने अर्को परदेश जाने अनि फेरि आउने भर्ना हुन्छन् फेरि बाबामा जान्छन् बच्चा बच्चा सँगसँगै जान्छन् भनेपछि यस्तो खालको अब हेरेर अब हामीले तपाईँको यो 94% पुऱ्याउनु नै हामीलाई कठिन छ क्या हेर्नुहोस् किनभने यो ती बच्चा रेगुलर आउने 94 त आइरहन्छ नि 95-96 पुऱ्याउनुलाई त त्यस्तो ठाउँमा फोकस गरेर यो भर्ना अभियान के सपोर्ट चाहिन्छ यसको लागि के भने सङ्घीय सरकारले वातावरण निर्माण गरिदिनुपर्छ. सङ्घीय सरकारको दायित्व चाहिँ वातावरण निर्माण हो त्यसको लागि चाहिने अनुदान दिने छात्रवृत्ति दिने सुविधा दिने के हो त्यो अब त्यतिले मात्रै पुग्दैन नि अभिभावकलाई पनि पहिला हामीले छोरीहरूलाई स्कुल पठाएन भने यो विश्व खाद्य कार्यक्रम अन्तर्गत तेल दिने छोरी पठाऊ भने महिनामा 2 लिटर तेल दिन्छौँ भनेर पनि छोरीहरूलाई स्कुल ल्याउनु परेको थियो नि त 2 लिटर तेल पाइन्छ भने स्कुल जाने होइन अनि त यो छोरी नपठायो भने त भोलि त हामीले भुटन खाने भन्छ नि तरकारी हामीले तेलै पाइँदैन भनेपछि ल तिमी छोरी त गइहाल भनेर पठाउने होइन त्यो खालको पनि ल्याउनु परेको थियो कि अहिले त छोरीहरूको पनि हाम्रो चाहिँ भर्ना राम्रै छ बराबरै जस्तो छ होइन जेन्डर प्यारिटी इन्डेक्समा त्यति धेरै हाम्रो ऊ छैन अब गर्ल्सहरू नै थुप्रो इन्रोलमेन्ट देखिया त्यसले गर्दा कहिलेकाहीँ हामीले चाहिँ पहिला यो के अरे पोषणयुक्त पिठो पनि दियौँ अब गर्भवती महिलाहरूलाई न्युट्रिसन अब कुपोषण हुन्छ भने त पिठो दिने जसले बालबालिका पठाउँछन् अथवा भोलि पठाउलान् भनेर पनि दिने भने वातावरण बनाइयो बच्चा पठाउनुपर्छ है भनेर पहिल्यै दिने यस्ता खालका इन्सेन्टिभ प्रोग्रामहरू पनि ल्याउनु परेको थियो पहिला भने अब त्यो थोरै इन्सेन्टिभले पनि प्रभाव नपार्ने ग्रुप छ क्या हेर्नुहोस् हामीले छात्रवृत्ति, पोसाक, खाजा अथवा निशुल्क निशुल्क पुस्तक भन्दैमा पनि आकर्षित नहुने, उहाँहरूलाई त्यतिले मात्रै पुग्दैन, थप के चाहिने हो भन्ने कुरा स्थानीय तह वडा छ उहाँहरूले चाहिँ सबै कुरा हेर्नु पर्यो। स्थानीय तहले पनि के गर्नुपर्छ भने त्यो के अरे अधिकार पुगेन भन्ने होइन, त्यहाँ दायित्व उहाँहरूको के छ, कुन कुन घरमा बच्चाहरू जन्मेका छन् र ती चाहिँ तपाईँको चाहिँ तपाईँ स्कुल गएका छन् छैन भन्ने कुरो नै स्थानीय तहको वडाले त्यहाँ यकिन गरेर अनि तिनलाई कसरी ल्याउन सकिन्छ, सबै वडाको मान्छेलाई त सुविधा आवश्यक पर्दैन त्यहाँ ल्याउनलाई, तिनलाई विशेष खालको इन्सेन्टिभ दिन सक्नुपर्छ जस्तो लाग्छ मलाई। एउटा साथीले चिनमा पनि भनेको छ, चिनमा त बच्चा जन्माउन अगाडि पनि तपाईँको चाहिँ वडालाई इन्फर्म सूचना गर्ने अनि बच्चा जन्मेपछि सूचना गर्ने, जन्मिसकेपछि वडाले तपाईँको त्यो स्कुल हो भने भनिदिने, त्यो स्कुललाई तिमीहरू कहाँ पाँच वर्षपछि चार वर्षपछि यस्तो बच्चा आउँछ यतिजना बच्चा आउँछ भनेर तयारी गर्ने, अनि त्यसपछि मेरो अब पाँच वर्षपछि चार वर्षपछि यति नयाँ बच्चा आउँछन् भने स्कुलले योजना बनाउने, त्यो अनुसारलाई ती कस्तो परिवारका हुन् तिनीहरूलाई के दिनुपर्छ भने पहिले तयारी गर्ने गर्छन् रे भन्ने मलाई एकजना हाम्रो प्रोफेसरले सुनाउनु भएको थियो। भनेपछि हाम्रोमा पनि अब चाहिँ के गर्ने, कुन घरमा बच्चा जन्मिँदैछ त्यो बच्चा तपाईँको चाहिँ हाम्रोमा डेटामा आउनु पर्यो, त्यो डेटाले चाहिँ कुन त्यसको लागि कुन स्कुलमा जान्छ, हाम्रा त फेरि स्कुल जोन छैन, हामीले वडाले अथवा पालिकाले यो स्कुलमा तपाईँको बच्चा पठाउनुहोस् भनेर रिकमेन्डेसन गर्ने हाम्रो कारण पनि छैन है। तैपनि हाम्रो क्याचमेन्ट एरियामा आउने बच्चा यति छन् भनेर उहाँहरूले डाटा बच्चा जन्मेदेखि ती बच्चाको इयर वाइज तथ्याङ्क लियो भने त त्यो चाहिँ स्कुल नआउने बच्चाहरू को संख्या चाहिँ तपाईँको चाहिँ हुँदैन। अब पहिलाको तथ्याङ्क पहिला 13 लाख थिए, पछि 9 लाख भयो भने यो त भोलि 6 लाख पनि हुनसक्छ, किनभने प्रजनन दर घटेको छ, बच्चाहरू जन्मने दर घटेको कारणले हाम्रो पपुलेसनको पनि त्यो एजको पपुलेसन घट्दै घट्दै एउटा परिवारले एउटा दुईवटा भन्दा बच्चा जन्माएको छैन, त्यसले गर्दाखेरि पहिलाकै हिसाबमा 13 लाख चाहिँ आएनन् भन्न त मिलेन, किनभने त्यो पपुलेसनै छैन नि हाम्रो, त्यहीँ पाँच वर्ष पुरा गऱ्यो पपुलेसन चाहिँ कति छ त्यसको आधारमा नै हो हामीले प्रोजेक्सन गर्ने, अनि जन्मदर कति छ त्यसले पनि यसलाई प्रभाव पार्छ। तर जतिसुकै भए पनि त्यो उमेरको बच्चा चाहिँ स्कुल नआइकन तपाईँको चाहिँ बाहिर बस्नु हुँदैन, त्यो स्कुल आएर मात्रै भएन कि बिचमा छोडेर गयो भने त हाम्रो त त्यत्रो हामीले प्रयास,
उनीहरूलाई विद्यालयमा टिकाइ पनि
टिकाउनु पर्यो, टिकाएर तपाईँको सिकाउनु पर्यो, टिकाउनु पर्यो, सबभन्दा महत्त्वपूर्ण कुरो त्यो हाम्रो अहिले टिक्ने कुरामा अझै कमी चाहिँ देखिरहेको छ।
हजुर हस् खगराज बरालज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद, मैले पनि यो बारेमा आफ्नो अनुभव चाहिँ श्रोताहरूलाई बाँड्न पाएँ, खुसी लाग्यो। रेडियो नेपाल प्रति महावारी
हामी कुराकानी गर्दै थियौं पूर्व शिक्षा सचिव खगराज बरालसँग, विशेष गरी आजदेखि शुरू हुँदै गरेको विद्यालय भर्ना अभियान, यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरूलाई विद्यालय को पहुँचमा ल्याउने र उनीहरूलाई विद्यालयमा टिकाइ राख्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने लगायतका सन्दर्भमा कुराकानी गर्यौं। भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौं। आजका लागि प्राविधिक साथीहरू शंकर भण्डारी र राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।